بسم اللہ الرحمن الرحیم، درود و سلام و محمد و آل محمد پر. ناظرین، السلام علیکم. عید مبارک کی آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں. ناظرین، ہمارے آج کے پروگرام کا موضوع ہے بحران شام کے حل کی سیاسی کوشش. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ناظرین، مارچ 2011 سے لے کر آج 30 اکتوبر 2013 تک شام میں بحران کا سلسلہ جاری ہے. لیکن جن لوگوں نے یہ سوچ کر شام میں بحران پیدا کیا تھا کہ 2-3-4 ہفتے یا 1-2 مہینے کے اندر بشار اسد کی حکومت کا وقت تختہ الٹ دیں گے، شاید اب اس نتیجے پر پہنچنے لگے ہیں کہ اس سلسلے میں ان کی تمام تر کوششیں، خواہ وہ اسلحہ جاتی ہوں، دہشت گردوں کی حمایت پر مبنی ہوں، یا دہشت گردوں کی مالی حمایت پر مبنی ہوں، یا شام کے خلاف گھیرا تنگ کر دینے کے تعلق سے، سب بیکار، ناکام، لاحاصل اور بے سود ثابت ہوئی ہیں. اور شام کی حکومت، وہاں کی فوج اور وہاں کے عوام بدستور امریکہ اور اس کے اتحادیوں کے زیر سرکردگی ایک طرح کی عالمی سازش کے مقابلے میں ڈٹے ہوئے ہیں. اور اس نتیجے پر دنیا پہنچ چکی ہے کہ جس حکومت کو وہاں کے عوام کی حمایت حاصل ہو، اسے کسی بھی طرح کی طاقت کے ذریعے شکست نہیں دی جا سکتی. اب نتیجہ یہ ہے کہ وہ جو کل تک ہر حال میں فوجی طاقت کے ذریعے بشار اسد کی حکومت کو گرانے کی کوشش میں لگے ہوئے تھے اور باتیں کرتے تھے کہ صدر بشار اسد کی حکومت کو گرا کر ہی وہ دم لیں گے، اب سیاسی حل کی بھی بات کرنے لگے ہیں. اس سلسلے میں شام کی عمر میں اقوام متحدہ کے خصوصی ایلچی اخضر ابراہیمی نے ایک بار پھر سیاسی حل کا بیڑا اٹھا رکھا ہے، اور انہوں نے بھی چند علاقائی ملکوں کا دورہ کیا، اور اس وقت وہ دمشق میں ہیں جہاں انہوں نے آج شام کے صدر بشار اسد سے بھی ملاقات کی ہے. اور ان کی پوری کوشش ہے کہ جیسے بھی ہو جنیوا 2 اجلاس ہو جائے جہاں شام کے بحران کا سیاسی حل تلاش کرنے کا راستہ ہموار ہو سکے. ہمارے ساتھیوں نے اس سلسلے میں ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
شام کا بحران اور خانہ جنگی 2.5 سال سے زیادہ عرصے سے جاری ہے. اس دوران اس بحران کے تعلق سے شام کے ساتھ ساتھ علاقے اور دنیا کی سطح پر متعدد اہم اور بنیادی تبدیلیاں رونما ہوئی ہیں. شام کے اندر جو تبدیلیاں رونما ہوئی ہیں ان میں 1 لاکھ بلکہ بعض اندازوں کے مطابق اس سے بھی کہیں زیادہ انسان تشدد اور سازشوں کی نظر ہو گئے ہیں. ملک میں شروع ہونے والے مظاہروں کو ترکی، سعودی عرب، قطر، اردن، امریکہ، فرانس اور برطانیہ جیسے ملکوں نے ہائی جیک کر لیا اور حالات کو پوری طرح سے اپنے ہاتھ میں لینے کی کوشش کی. ان ملکوں نے شام کے اندر حکومت اور عوام سے جنگ کرنے والے گروہوں کے کچھ افراد کو جمع کر کے اسے شام کے عوام کی نمائندہ ٹیم کا نام دیا، اور داخلی اور خارجی محاذوں پر بڑی تیز رفتاری سے تبدیلیاں رونما ہونے لگی. داخلی سطح پر یہ ہوا کہ محو جنگ گروہوں کو ہلکے اور بھاری ہر طرح کے ہتھیار فراہم کیے گئے، اور درجنوں ممالک سے جمع کر کے دہشت گردوں کو شام بھیجا گیا. حکومتوں کے ساتھ ہی کچھ مفتی بھی مصروف کار ہو گئے، اور انہوں نے جہاد کے ایسے ایسے فتوے دیے کہ اس لفظ کا تقدس تار تار ہو کے رہ گیا. جہاد النکاح کے نام پر ان مفتیوں نے بے حیائی کا وہ بازار گرم کیا جس کی مثال فلسطین میں ایک عرصے سے جاری جہاد میں یا دیگر ملکوں میں عامروں اور سامراجی طاقتوں کے خلاف جاری جدوجہد میں کبھی نظر نہیں آئی، کیونکہ ان جنگوں میں لوگوں نے دفاع وطن اور آزادی کے حصول جیسے مقاصد کے تحت مجاہدت انجام دی. شام میں لڑنے والے دہشت گرد گروہوں کی بڑی تعداد وہ ہے جس کا تعلق شام سے نہیں ہے، لہٰذا ان کے لیے یہ جنگ دفاع وطن اور آزادی کی جنگ نہیں ہو سکتی. ایسے گروہوں کو جنگ کی ترغیب دلانے کے لیے جہاد النکاح کا حربہ استعمال کیا گیا ہے. یہ سب کچھ ہوا لیکن نتیجہ وہی نکلا جس کی پہلے سے توقع تھی. شام کی حکومت اور عوام نے پامردی کے ساتھ دفاع وطن کی جنگ لڑی اور سازشوں کو ناکام بنا دیا. شام کے خلاف تشکیل پانے والے محاذ میں شکست و ریخت کے آثار صاف طور پر نظر آنے لگے ہیں. شامی باغیوں کی بیرونی سطح پر مدد کرنے والے ممالک کی تعداد حالیہ لندن اجلاس میں 11 تک سمٹ گئی ہے، بلکہ ان 11 ملکوں میں بھی سعودی عرب اور قطر جیسے ملکوں کو چھوڑ کر باقی ممالک شامی باغیوں کی مدد اور حمایت بند کرنے کا بہانہ تلاش کر رہے ہیں۔ شام کو تباہ کر کے رکھ دینے والے ممالک بھی اب شام کی حکومت، ایران اور برکس کے ممالک کی طرح اس بحران کے سیاسی حل کی بات کرنے لگے ہیں اور جنیوا 2 اجلاس کی تیاریاں کی جا رہی ہیں۔ شام کے امور میں اقوام متحدہ کے خصوصی نمائندے اخضر ابراہیمی نے شامی حزب اختلاف کی جماعتوں سے بات چیت کی ہے۔ اقوام متحدہ کے خصوصی ایلچی اخضر ابراہیمی نے ایک وفد کے ہمراہ دارالحکومت دمشق میں حکومت مخالف سیاسی جماعتوں کے رہنماؤں سے ملاقات اور گفتگو کی، جس میں بحران شام اور جنیوا 2 کانفرنس کے انعقاد کے بارے میں تبادلہ خیال کیا گیا۔ اخضر ابراہیمی نے منگل کے روز شام کے وزیر خارجہ ولید المعلم سے بھی ملاقات کی اور اس ملاقات کے بعد کہا کہ عبوری حکومت یا بعد کے دور میں ہر فیصلہ شام کے عوام کریں گے، ہمارا کام رہنما کا انتخاب نہیں متحارب فریقوں کو ایک میز پر جمع کرنا ہے۔ دوسری جانب اطلاعات ہیں کہ اقوام متحدہ کے خصوصی ایلچی کی حیثیت سے جنیوا 2 اجلاس کے انعقاد کے لیے اخضر ابراہیمی کی کوششوں کے باوجود شامی حکومت کے مخالفین نے، جن کے درمیان گہرے اختلافات پائے جاتے ہیں، ان کی برطرفی کا مطالبہ کیا ہے۔ شام مخالف اتحاد کے سینئر رکن سمیر النشار نے روزنامہ شرق الاوسط کو بتایا ہے کہ قومی اپوزیشن کونسل نے نیشنل سیرین الائنس کو ایک خط ارسال کیا ہے، جس میں عرب لیگ کے وزرائے خارجہ سے اخضر ابراہیمی کو ان کے منصب سے ہٹانے کی درخواست کی گئی ہے۔ عرب لیگ کے وزرائے خارجہ کا اجلاس اتوار کو مصر کے دارالحکومت قاہرہ میں ہونے والا ہے۔ بحران شام کو سیاسی طریقوں سے حل کرنے کی کوششوں کے درمیان کچھ ممالک ہیں جو ان کوششوں کو سبوتاج کرنے کے در پہ ہیں۔ حزب اللہ کے سیکرٹری جنرل سید حسن نصر اللہ نے کہا ہے کہ سعودی عرب بحران شام کے سیاسی حل کی کوششوں سے ناراض ہے۔ انہوں نے کہا کہ بحران شام کا واحد حل مذاکرات اور سیاسی کوششیں ہیں، اور سعودی عرب کے لیے بھی یہ اچھا موقع ہے کہ سیاسی حل کی کوششوں میں رخنہ اندازی نہ کریں۔ حزب اللہ کے سیکرٹری جنرل سید حسن نصر اللہ نے شام میں دہشت گردانہ حملوں کی وجہ سے ملک میں بڑی تعداد میں بے گناہ افراد کی ہلاکت کی جانب اشارہ کرتے ہوئے کہا کہ تمام ادارے اس نتیجے پر پہنچے ہیں کہ شام کے بحران کا حل فوجی نہیں، سیاسی کوششوں سے ہی نکالا جا سکتا ہے۔
عالمی ادارے دنیا کے مختلف ممالک، بلکہ بیشتر ممالک، حتیٰ وہ ممالک جو کل تک صدر بشار اسد کو طاقت اور فوج کے ذریعے اقتدار سے بے دخل کرنے کی کوشش کر رہے تھے اور شام کے بحران کو فوجی ذریعے سے حل کرنے کی باتیں کر رہے تھے، وہ بھی اس نتیجے پر پہنچے ہیں کہ اس بحران کا حل صرف اور صرف سیاسی طریقے سے ہی نکالا جا سکتا ہے۔ لیکن اس کے باوجود ابھی بھی معدود چند ممالک ہیں جو اس سیاسی حل کے خلاف ہیں، اور ان کا کہنا ہے کہ اس بحران کو طاقت کے ذریعے ہی حل کیا جانا چاہیے۔ اس وقت چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں سیاسی امور کے ماہر اور عالمی امور پر نظر رکھنے والے پروفیسر محمد عارف صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
پروفیسر صاحب، جیسا کہ میں نے عرض کیا کہ بعض ممالک ہیں، اور اس بات کی خود تائید و تصدیق روسی وزیر خارجہ سرگئی لاوروف نے بھی کی ہے، کہ شامی حکومت کے مخالفین اور ان کے بعض حامی ممالک کوشش کر رہے ہیں کہ جنیوا 2 اجلاس نہ ہونے پائے اور شام کا سیاسی حل نہ نکلے، ان کا یہ موقف کس بنیاد پر ہے اور وہ کیوں ایسا سوچتے ہیں اور کیوں ایسا چاہتے ہیں کہ سیاسی طریقے سے حل نہ ہو؟
دیکھیے، ان میں سے بہت سے وہ ممالک ہیں جو کہ ڈکٹیٹرشپس ہیں، اور ان کا مفاد اسی میں ہے کہ سیریا میں کسی طرح کا امن قائم نہ ہو۔ اب آپ سعودی عرب کو دیکھیں، آج سعودی عرب زیادہ خطرے میں ہے جسٹ سنس 1932 جب وہ قائم ہوا تھا، آج وہ بہت زیادہ خطرے میں ہے، کیونکہ وہاں کے عوام جو ہیں اب وہ سمجھنے لگے، ینگر جنریشن سمجھتی ہے دنیا کے باہر کیا ہو رہا ہے اور ملک کے اندر کیا ہو رہا ہے، جو ہے وہ اب وہاں پر لوگ جو ہے کھڑے ہونے لگے اور سمجھنے لگے اس بات کو جو ہے۔ دوسری طرف امریکہ نے بھی اب سعودی عرب کے بارے میں کہہ دیا ہے کہ اب ہمارا اس کے اوپر اتنا انحصار نہیں ہے جب سے ہمارے یہاں شیل گیس نکل آئی ہے۔ تیسری بات جو ہے کہ ان کا یہ خیال تھا کہ یہ سیریا میں ان باغیوں کی مدد کریں گے جن کے ذریعے وہ وہاں پر ایک پرو سعودی اور پرو اسرائیلی گورنمنٹ وہاں قائم کر دیں گے وہ ناکام ہو گئے ہیں جو ہے. تو اور جب امریکہ اب جب سعودی عرب سوچ رہا ہے کہ امریکہ جس پر اس کا انحصار تھا وہ اردو کے ہے نہیں جن جن پہ تکیہ تھا وہی پتے ہوا دینے لگے, تو سعودی جو ہے بہت پریشان ہے اور ان کے جو ہواری ہیں اس علاقے میں وہ بھی اب بہت پریشان ہیں اس بات سے کہ وہاں پر کوئی مذاکرات کے ذریعے ایک مسئلہ حل ہو جائے. اور اس لیے کیری نے جو امریکن سیکرٹری آف اسٹیٹ ہے اس نے بھی تقریر میں کہا ہے کہ بھائی اس کا کوئی ملٹری سلوشن نہیں ہے, ہم نے سب کچھ کر کے دیکھ لیا, لوگوں نے سب کچھ کر کے دیکھ لیا, کوئی ملٹری سلوشن نہیں ہے, صرف مذاکرات کے ذریعے مسئلہ حل ہو سکتا ہے. اور اس لیے وہ جنیوا 2 جو ہے وہ قائم کرنا چاہتے ہیں. اور اس سلسلے میں باتیں ہو رہی کہ 23 نومبر کو شاید یہ کانفرنس ہو, لیکن جو ایس این سی ہے جو سیرین نیشنل کاؤنسل جس کو کہتے ہیں اور اس کے جو لیڈر ہیں جبار صاحب وہ تو شاید مان بھی جائیں لیکن ان کے اندر بڑے اختلافات ہیں. اور جو جہادی آرگنائزیشن ہے جس کو سعودی عرب قطار یو اے ای اور ٹرکی وغیرہ سپورٹ کر رہے ہیں وہ خود آپس میں لڑ رہے ہیں بہت بہت زیادہ جی. اور اس لیے بڑا انتشار ہے ریبلز کے اندر کہ کون ان کی نمائندگی کرے گا, کیا باتیں ہوں گی, کیا نہیں ہوگا. یعنی اب انہوں وہ لے آئے ہیں کہ صاحب یہاں پر بات تبھی ہوگی کہ اگر بشار الاسد 2014 کے الیکشن میں حصہ نہ لیں, لیکن روس اور چین نے تو کہہ دیا کہ بھائی وہاں پر تو جو الیکٹ ہوگا پریزیڈنٹ وہ تو سیرین لوگ فیصلہ کریں گے. اور یہی لخت ابراہیم نے بھی کہا ہے کہ فیصلہ کون ان کا صدر بنے وہ تو صرف سیرین لوگ فیصلہ کریں گے جو ہے. اور اس لیے ان کو لانے کے لیے کیری برابر یہ بات کر رہے ہیں کہ بشار الاسد کا رول نہیں ہوگا, یہ نہیں ہوگا, وہ نہ ہوگا, لیکن سب کو یہ معلوم ہے کہ جو 2014 میں جو الیکشن ہوں گے اس میں ہر ایک کو یہ موقع ملے گا کہ وہ الیکشن میں حصہ لے سکے. تو یہ لوگ جو ہیں یہ آپس میں بٹے ہوئے ہیں اور وہ ایک دوسرے پر بھی حملہ کر رہے ہیں. اور جو ایس این سی جس کو کہتے ہیں سیرین نیشنل کاؤنسل وہ خود بہت زیادہ بٹی ہوئی ہے کہ وہ نمائندگی وہاں کریں گے یا نہیں آئیں گے. اگر نہیں آئے تو سب سے بڑی سبکی جو ہے وہ اوباما کو ہوگی اور برطانیہ کی حکومت کو ہوگی, اور وہ تمام لوگ وہ ممالک جو ان کو بیک کر رہے تھے پیسوں سے ڈپلومیسی سے ان سب کی بہت بڑی سبکی ہوگی. کیونکہ روس اور امریکہ میں یہ اگریمنٹ ہو گیا ہے کہ جنیوا 2 قائم کی جائے گی اور وہاں اس مسئلے کے اوپر فیصلہ ہوگا. تو یہ لوگ بہت ہی گھبرائے ہوئے ہیں کہ اگر کوئی وہاں مذاکرات کے ذریعے فیصلہ ہو گیا تو ان کا کیا ہوگا, ان لوگوں کا جو ہے جو بیک کرتے رہے ان دہشت گردوں کو.
جی پروفیسر محمد عارف صاحب, ابھی آپ نے امریکہ اور روس کے درمیان عوامی اتفاق رائے کی بات کی, اور ظاہر ہے کہ یہ خبریں عام ہیں کہ روس اور امریکہ کے درمیان اس بات پر اتفاق ہوا ہے کہ جنیوا 2 مذاکرات ہوں. آپ کیا کہیں گے اس سلسلے میں کہ امریکہ کتنا مخلص اور کتنا سچا ہے اس امر میں کہ وہ بھی دل سے چاہتا ہے کہ جنیوا 2 مذاکرات یا اجلاس منعقد ہو؟
میرا خیال یہ ہے کہ اوباما کسی اور اب جنگ میں شامل نہیں ہونا چاہتا ہے, اس کی اپنی بڑی مشکلات ہیں. اوباما کیئر جو ہے وہ مصیبت میں ہے, اس کی جو پالیٹکس ہے امریکہ کی وہ جس کو انگریزی میں کہتے ہیں ڈس فنکشنل ہے, یعنی وہ پراپر ہو نہیں رہی ہے. اس کا بجٹ پرابلم ہے, اس کا ڈیٹ وہ قرضے کا سیلنگ بڑھانے کی پرابلم ہے, اس کے یہاں انمپلائمنٹ بہت زیادہ ہے. وہ ایک اور جنگ میں اب میرا خیال شامل نہیں ہونا چاہتا ہے, اور وہ سیریا کے مسئلے کو اپنی جس سے الگ کر کے دوسروں کے اوپر پھینک دینا چاہتا ہے کہ اب بھائی اس سے جان چھوڑاؤ ان کی جو ہے, کیونکہ اب جنگ کر کے تو دیکھ لی, جنگ کے ذریعے تو فیصلہ نہیں ہو سکتا. تو اب وہ چاہتا, میرا خیال یہ ہے کہ امریکہ جو ہے وہ اس سلسلے میں مخلص ہے اس وقت.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. اس وقت چلتے ہیں سیدھے دہلی اسٹوڈیو جہاں پر موجود ہیں ہندوستان کے سینئر صحافی اور اسٹریٹجک امور کے ماہر قمر آغا صاحب. السلام علیکم جناب.
ہلو, جی وعلیکم السلام.
قمر آغا صاحب جی شکریہ, میں آپ سے یہ پوچھنا چاہوں گا کہ اس وقت اخدر ابراہیمی جو شام کی عمر میں اقوام متحدہ کے خصوصی الچی ہیں وہ علاقے کے دورے پر ہیں, اور آج کل وہ دمشق میں, آج انہوں نے صدر بشار اسد سے بھی ملاقات کی ہے, اور وہ ہوا جو آج سے 1.5 سال پہلے تک ایک امریکہ کی طرف سے بنائی گئی تھی کہ جیسے بھی ہو طاقت کے ذریعے، زور زبردستی کے ذریعے، فوج کے ذریعے بشار اسد کو ہٹایا جائے طاقت کے ذریعے، لیکن اب یہی امریکہ اور وہ ممالک بعض جو یہ کہتے تھے کہ نہیں صاحب طاقت کے ذریعے ہی ہٹنا ہوگا، سیاسی حل کی بھی باتیں کرنے لگے ہیں۔ تقریباً 2.5 سال کا عرصہ ہو چکا ہے، اب کیا آپ سمجھتے ہیں کہ یہ لوگ اس نتیجے پر پہنچ گئے ہیں کہ شام کے صدر بشار اسد کو طاقت کے ذریعے نہیں ہٹایا جا سکتا؟
بالکل آپ نے بجا فرمایا، میں سمجھتا ہوں کہ ایسے ہی ہے۔ پہلی بات تو یہ کہ یہ لوگ سوچ رہے تھے کہ سیریا کی آرمی ٹوٹ جائے، پھر یہ سوچ رہے تھے کہ وہاں ریولوشن بہت کامیاب ہو جائے، لیکن ایسا ہوا نہیں۔ عام جنتا نے بھی وہاں کی حکومت کا ساتھ نہیں چھوڑا اور برقرار ہے، اسی طریقے سے ملک کو ڈیفینڈ بچا رہی ہے۔ یہ دو وجہ ایسی، بلکہ برعکس اس کے جو سیرین اپوزیشن ہے وہ بہت فرقوں میں بٹا ہوا ہے، یہی نہیں ہے بلکہ اس کے اندر۔
محمد عارف صاحب، بہت ہی معذرت کے ساتھ کہ قمر آغا صاحب سے جس طرح سے گفتگو ہونی چاہیے تھی نہیں ہو پائی، بہرحال ہمارے ساتھی کوشش کریں گے دوبارہ رابطہ ہو۔ میں آپ سے پوچھنا چاہوں گا کہ جیسا کہ قمر آغا صاحب نے ایک اچھے نقطے کی طرف اشارہ کیا کہ وہ لوگ یہ سمجھ رہے تھے کہ شام کی آرمی بکھر جائے گی، عوام اور حکومت کے درمیان فاصلہ ہو جائے گا، اور اسی طریقے سے حکومت اور فوج کے درمیان جو ہے وہ اختلاف پیدا ہو جائے گا۔ وہ کون سے عوامل تھے جس نے ان تینوں قوتوں کو آپس میں متحد رکھا، یعنی حکومت، عوام اور فوج کو؟ جی پروفیسر عارف صاحب، میری آواز سن رہے ہیں آپ؟ بظاہر ایسا لگتا ہے کہ پروفیسر عارف صاحب تک بھی۔ قمر آغا صاحب، ایک بار پھر میں آپ کی خدمت میں سلام عرض کرتا ہوں، میری آواز پہنچ رہی ہے آپ تک؟
جی بالکل پہنچ رہی ہے۔
جی قمر آغا صاحب، آپ نے اشارہ کیا تھا کہ شام کی فوج نہیں بکھری، لوگ یہ سمجھ رہے تھے کہ اس میں انتشار پیدا ہو جائے گا، اسی طریقے سے فوج اور حکومت کے درمیان اتحاد قائم رہا اور عوام اور حکومت ایک دوسرے کے شانہ بشانہ رہے۔ میں یہی پوچھنا چاہوں گا آپ سے ہی کہ یہ کون سے عوامل تھے جنہوں نے ان تینوں قوتوں کو، عوام، فوج اور حکومت کو، آپس میں متحد رکھا؟
دیکھیے کئی چیزیں تھیں۔ پہلی بات تو یہ کہ یہ جتنے بھی گروپس تھے جو وہاں پہ لڑ رہے تھے، ان کو کوئی پسند نہیں کرتا، وہ یہ نہیں چاہتے کہ یہاں پہ حکومت جائے اور النصرہ یا القاعدہ جیسے گروپ وہاں پہ ان کی جگہ قیادت کریں ان کی۔ اور اس جس یہ کہ ہم کو یہ نہیں بھولنا چاہیے کہ سیریا میں بہت اسلام ہے، اور سیریا کے لوگ جو دل کہہ رہے ہیں کہ وہابی سفی۔
جی ناظرین، کچھ فنی معاملات اور مسائل ہیں جن کی وجہ سے آواز صحیح نہیں پہنچ پا رہی ہے قمر آغا صاحب کی ہم تک اور آپ تک۔ ہمارے ساتھی کوشش کریں گے کہ کیفیت بہتر ہو۔ بہرحال اب تک کی جو گفتگو اور جو باتیں ہوئیں ہمارے دونوں مہمانوں کی، اس سے یہی نتیجہ نکلا کہ چونکہ شام کے عوام، وہاں کی حکومت اور وہاں کی فوج متحد ہے، اور ان تینوں قوتوں نے انتہائی پامردی کے ساتھ، انتہائی شجاعت، دلیری اور بہادری کے ساتھ امریکہ کے زیر سرکردگی اور سعودی عرب اور ترکی اور قطر کی زیر سرکردگی جو سازشیں ہو رہی تھیں ان کا ڈٹ کر مقابلہ کیا، اس لیے اب ان قوتوں کو پسپائی اختیار کرنے پر مجبور ہونا پڑا۔ اس وقت ہم ٹیلی فون لائن پر موجود ہیں اسلام آباد سے مشرق وسطی کے امور کے خاص طور پر ماہر ڈاکٹر قندیل عباس صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
ڈاکٹر قندیل عباس صاحب، ابھی ہمارے دو مہمانوں سے گفتگو ہو رہی تھی، انہوں نے کہا کہ جو اب قوتیں باتیں یہ کرنے لگی ہیں، امریکہ اور بعض قوتیں، کہ شام کا بحران سیاسی طریقے سے ہی حل ہو سکتا ہے، اس کا کوئی فوجی سلوشن نہیں ہے، تو اس کی وجہ یہ رہی کہ شام کے عوام، فوج اور حکومت آپس میں متحد رہیں۔ تو میں یہی پوچھنا چاہوں گا کہ وہ کون سے عوامل تھے جنہوں نے ان تینوں قوتوں کو آپس میں متحد رکھا؟
देखिए ये सबसे बड़ी बात ये है कि खुद शाम के अवाम ने बड़ी जुर्रत, दलेरी और बहादुरी से हर किस्म की साजिशों का मुकाबला किया और उन्होंने दुनिया पर साबित किया कि कितनी भी बड़ी ताकत हो उसके सामने अगर जुर्रत, दलेरी और बहादुरी से मुकाबला किया जाए और डट जाए अगर अवाम तो दुनिया की कोई ताकत किसी का कुछ बिगाड़ नहीं सकती। इसकी मिसालें चूंकि पहले मौजूद थी ईरान में, बिल्कुल इसी अंदाज में अवाम ने दुनिया भर की जो बड़ी ताकतें थी वो एक तरफ इकट्ठी हुई और उन्होंने एक पॉलिसी अपनाई लेकिन ईरानी अवाम ने उन पॉलिसियों को नाकाम बना दिया। अब जो मिडिल ईस्ट में इस्लामी बेदारी की एक लहर उठी है, इस लहर को दबाने के लिए मेरा ख्याल है कि मुख्तलिफ एक्टिविटीज के जरिए इस मूवमेंट को डाइवर्ट करने की कोशिश की जा रही थी लेकिन शाम के अवाम की एक एब्सोल्यूट मेजॉरिटी ने इस साजिश को बांधते हुए इस और फिर खास तौर पर जो डिप्लोमेसी थी एक नॉन स्टेट एक्टर्स की आप समझ लें यानी अवामी सतह पर उन्होंने अमेरिका और बड़ी ताकतों का साथ दिया और अतः सऊदी अरब की तरफ से ऑफर किया गया कि जंग का सारा बजट वो प्रोवाइड करेंगे लेकिन इसके बावजूद जब सतह पर जंग की मुखालफत हुई और अमेरिका को और बड़ी ताकतों को यह महसूस हुआ कि जंग की सूरत में उन ना सिर्फ ये कि वो अपने मफादात हासिल नहीं कर सके बल्कि खित्ते में और शाम के अंदर उनके नुकसान भी पहुंच सकता है, ये बड़ी वजह थी जिसकी वजह से उन्होंने अब सियासी हल की तरफ अपना रास्ता इख्तियार किया है।
जी मैं फिर हाजिर हूँगा आपकी खिदमत में, टेलीफोन लाइन पर मौजूद रहिएगा डॉक्टर कंदील अब्बास साहब। प्रोफेसर आरिफ साहब मैं आपसे पूछना चाहूँगा कि अब जबकि ये सारी सूरत हाल सामने आ गई है कि मुज़ाकरात और सियासी तरीक़े से ही यह मसला हल हो सकता है, तो शामी हुकूमत के जो मुखालिफीन हैं जिनके बारे में अब तक अमरीका यानी आज भी मगरबी ज़राए बलाग यही ढिंडोरा पीट रहे हैं कि यही शामी आवाम है और यही शामी आवाम के नुमाइंदे हैं, तो अपना एक नुमाइंदा वफद क्यों अब तक तदवीन या तश्कील नहीं दे पाए जनेवा 2 कॉन्फ्रेंस के लिए, वो क्यों जनेवा 2 इजलास की मुखालफत करें? अगर शाम के आवाम के नुमाइंदे हैं तो शाम के आवाम का भला चाहिए इन्हें।
भाई यही तो है प्रॉब्लम है, वो किसी के नुमाइंदे नहीं हैं, बहुत से तो ग्रुप्स जो हैं वो तो डायरेक्टली काम कर रहे हैं, कोई कतर के लिए कर रहा है तो कोई सऊदी अरब के लिए कर रहा है और वो उनको पैसे देते हैं, हथियार देते हैं, वो उनके एक नौकर की तरह काम कर रहे हैं और वो उनके कहने पर चल रहे हैं, तो ये लोग तो बिल्कुल ही इनमें इत्तेहाद नहीं है, हर ग्रुप का अपना एजेंडा है। अब 11 ग्रुप जो हैं वो जो जिहादी हैं वो तो उनको तो डायरेक्ट मदद मिल रही है पैसों से, हथियारों से, और उनका हम नहीं जाते हैं क्योंकि उनको मालूम है कि अगर मुज़ाकरात हुए तो वो बिल्कुल किनारे लग जाएंगे, उनका कोई मसला नहीं रहेगा। बहुत से तो वो लोग हैं जो कि शामी है भी नहीं, वो आए हुए हैं दूसरे मुल्कों से, उनका क्या होगा इन हालात में? तो ये जो मसला है तो ये ग्रुप जो हैं ये तो सारे जो है वो आपस में उनमें इत्तेहाद नहीं है और ना उनका कोई एक एजेंडा है उन ग्रुप्स का जो है, तो ये ग्रुप जो है ये तो बहुत से तो आएंगे नहीं। अच्छा, और जो इनकी पॉलिसी है मगरबी ममालिक की वो तो फेल हो रही है, अगर वो नहीं आते हैं तो तमाम पॉलिसी फेल हो जाती है कि इनको आपने खड़ा किया था कि आप नुमाइंदे हैं शाम के और आप वहाँ कॉन्फ्रेंस में आने से इनकार कर रहे हैं जो कि मगरबी ममालिक खुद उसको ऑर्गेनाइज कर रहे हैं, तो ये तो बिल्कुल मगरबी ममालिक के लिए बहुत बड़ी सुर्खी होगी, इसलिए वो हर तरह की कोशिश कर रहे हैं कि किसी तरह इन लोगों को लाया जाए और इस तरह 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 के बयानात जो हैं कैरी भी दे रहे हैं और दूसरे मगरबी ममालिक भी दे रहे हैं, फ्रांस भी दे रहा है कि भाई आप आ जाएं आपको ये मिलेगा, आपको वो मिलेगा, मज़ाकत के लिए आपको हुकूमत मिल जाएगी, लेकिन मसला ये है कि उनको मालूम है कि ये लोग किसी की नुमाइंदगी नहीं कर रहे हैं, कुछ छोटे छोटे ग्रुप्स हैं जो कि नुमाइंदगी कर रहे हैं और शहरों में जाते हैं वो और बेइंतहा वो जुल्म कर रहे हैं। यानी 11 अक्टूबर को एशियावाद जो है उसने जो है और जनाथन स्टील ने यहाँ एक आर्टिकल लिखा कि एक शहर लटिया के लटाकिया में उन्होंने 300 लोगों को जो कि गांव के लोग थे जिनका जो किसी जंग में भी शामिल नहीं थे उनको पकड़ के कत्ल कर दिया जो है, और ये तो डॉक्यूमेंट्री उसका वीडियो भी है टीवी के ऊपर जो है। तो ये लोग तो इस तरह के जालिम और खुखार और दरिंदे हैं कि ये किसी की नुमाइंदगी नहीं कर सकते। लेकिन वेस्ट वाले जो है अभी तक आसरा लगाए हुए हैं कि किसी तरह ये लोग आ जाएं और इसके बाद जो फ्यूचर में हुकूमत बने जो है उसमें कुछ हमारा रोल रहे सीरिया के अंदर। ये बहुत सारा मसला है। अब इन्होंने मान तो लिया है कि जंग के जरिए कोई चीज़ हासिल नहीं होगी, इसलिए तमाम कोशिशें उनकी ये हैं किसी तरह इन ग्रुप लोगों को जनीवा लाया जाए वहाँ पर, और वहाँ पर इनको इनसे कोई मजाकात कराए जाए जिसके जरिए कुछ थोड़ा बहुत मगरबी मालिक का असर रसूख जो है वो शाम में कायम रहे। ये सारी अब इनकी पॉलिसी है
जी। एक बहुत शुक्रिया, मैं फिर आ जाऊंगा आपकी खिदमत में। चलते हैं एक बार फिर दिल्ली स्टूडियो कमर आगा साहब की खिदमत में। कमर आगा साहब, बाज मुबसिन का ये कहना है कि ये शामी हुकूमत के मुखालिफ जो मुसल्ला ग्रुप हैं वो इसलिए जनेवा 2 इजलास में शिरकत से इनकार कर रहे हैं क्योंकि इस बात का यकीन है कि इस इजलास में ऐन मुमकिन है कि इस बात पर इत्तेफाक हो जाए कि अब शाम में जो मुसल्ला ग्रुप्स हैं उन्हें कहीं से माली और असलाह जाती इमदाद नहीं दी जाएगी, और जाहिर है कि जब इत्तेफाक राय हो जाएगा तो लाख कानून शिकनी की जाए। बहरहाल उनको माली और असलाह जाती इमदाद कम और कम से कम तर हो जाएगी, तो क्या ये तज़िया और ये तस्वूर सही है कि इसी वजह से वो जाने से इनकार कर रहे हैं?
जी आपने बिल्कुल बजा फरमाया। देखिए कई चीज़ें, पहली बात तो ये कि जो मगरबी ममालिक हैं वो इस बात को बहुत अच्छी तरीके से समझ चुके हैं कि बशर अल असद साहब की हुकूमत जो है उसको गिराने में ये लोग कभी कामयाब नहीं हो पाएंगे। दूसरी बात ये कि उनको ये भी ख़तरा हो गया है कि ये जितने भी दहशतगर्द ग्रुप हैं ये पूरे नॉर्थ अफ्रीका तक में फैल गए हैं, लीबिया से ले कर ये नॉर्थ अफ्रीका और इधर मेडिट्रेनियन में जहाँ पे सीरिया है, तो ये बहुत बड़ा ख़तरा उनके लिए बन गया है। अब मगरबी देशों की ज़्यादातर राय आमा ये है वहाँ पे कि किसी भी सूरत से इस मसले का को बातचीत के ज़रिए हल किया जाए, इलेक्शन के ज़रिए हल किया जाए। देखिए ईरान और अमेरिका की जो बातचीत शुरू हुई है वो दरअसल इसलिए नहीं हुई कि वो सभी जानते हैं कि ईरान वहाँ पे न्यूक्लियर वेपन नहीं बना रहा था, बल्कि इसलिए शुरू हुआ है कि वो पूरे खित्ते में भी ईरान को वो इन्वॉल्व को लाए बगैर उनकी समझ में आ गया है कि मसलों का हल नहीं होगा। वो अफगानिस्तान में भी ईरान को चाहते हैं कि उसका एक रोल होना चाहिए, अब बगैर उसके अफगानिस्तान में मसला नहीं हल होगा। दूसरी तब वो सीरिया में भी उन्हीं ने साफ साफ कहा है, अब तो बल्कि लगता ब्रह्मी ने भी कह दिया है कि ईरान का इन्वॉल्वमेंट ज़रूरी है। तो इस वक्त उनके लिए सबसे बड़ा ख़तरा जो है वो ये दहशतगर्द ग्रुप बन गए हैं जो कि उनको सीधे चैलेंज कर रहे हैं और बिल्कुल इस खित्ते को डीस्टेबलाइज करने पर तुले हुए हैं। अमेरिका पहले ये सोचता था कि इनको मैनेज कर लेगा किसी सूरत से, अगर बशर अल असद की हुकूमत चली जाएगी तो वो वहाँ पे इनके ज़रिए इनको किसी सूरत से मैनेज करके आने नहीं देंगे, और लीबिया में भी उन्हीं ने यही किया, मगर लीबिया की हुकूमत तो उन्हीं ने बना दी मगर वो हुकूमत पावरलेस है, उसके पास कोई पावर नहीं है। उसके प्राइम मिनिस्टर को जिस तरीके से किडनैप करके ले गए और वहाँ आर्मी का कोई रोल नहीं है, ना वो आर्मी को बनाने दे रहे हैं। तो अब वेस्ट को भी ऐसा लगने लगा है, उनको भी ये लग रहा है कि सीरिया में भी कुछ वैसा ही हो जाएगा जैसे कि लीबिया में हुआ। ये है, ये जो ग्रुप्स हैं ये किसी के कंट्रोल में नहीं है और इनको वहाँ की आम जनता बिल्कुल पसंद नहीं करती क्योंकि सीरिया में हमेशा से लिबरल इस्लाम रहा है।
जी आरिफ साहब, मैं आपसे अगला सवाल करना चाहूँगा कि एक नई जो पेशरफ्त हुई इस दौरान वो ये कि अक्वामे मुत्तहिदा के खुसूसी एलचि बराए शाम अख्तर इब्राहिमी ने वाज़ लफ्ज़ों में ये कहा है कि अब जबकि कीमियाई हथियारों को नाबूद या उन्हें तल्फ करने का मुआहदा तय पा गया है और शामी हुकूमत इस सिलसिले में तआवुन कर रही है, तो बशार असद इंतकाली दौर में यानी हुकूमत की मुंतकली के ज़माने में भी अपना रोल अदा करते रहेंगे और मुमकिन है कि उसके बाद भी वो शाम के उमूर में शरीक दखील और सहीम रहें। तो उनका ये जुमला कि जब इत्तेफाक हो गया है, समझौता हो गया है, तो क्या इससे ये मतलब निकाला जा सकता है कि अमेरिका ने ये समझते हुए कि बशार असद को बेदखल नहीं किया जा सकता ये समझौता किया है और एक तरह से मखमसे से निकलने का एक रास्ता तलाश किया उसने?
देखिए, बशार असद के जगह लेने के लिए कोई वहाँ आदमी नहीं है, कोई ना अपोजिशन के पास है ना किसी और पार्टी के पास है, और जिहादियों को तो आप छोड़ें, क्योंकि जिहादी जो है वो सिर्फ शाम के लिए ख़तरा नहीं है बल्कि तमाम मुवालिक जो है करीब के उन सब के लिए ख़तरा है, या तुर्की के लिए भी ख़तरा है, और बहुत से जिहादी जो यूरोप से गए हुए हैं उन्होंने वहाँ ट्रेनिंग ली है, वो आकर के जब वापस आएंगे तो वो तो यहाँ हैबक मचा देंगे, यूरोप के अंदर जो है मुसीबत क्रिएट कर देंगे। ये मगरबी मुल्क को अब ये मालूम हो गया है कि सैकड़ों गए हैं यहाँ से, बरतानिया से, फ्रांस से, जर्मनी से, यहाँ तक रूस से भी गए हैं। पुतिन ने खुद कहा कि उनके काफ़ी लोग वहाँ गए हैं, जब वो वापस आएंगे तो वो तो ट्रेन हो चुके होंगे दहशतगर्दी में, और वो दहशतगर्दी यहाँ भी फैलाएंगे जो है। तो ये तो मगरब को वालों को पता चल गया। दूसरी तरफ ये है कि साहब कोई भी पावर वहाँ, कोई भी ग्रुप इतना मजबूत नहीं है कि वो शाम को पूरी तरह से अपने साथ रख सके। इसलिए 2014 में जो इलेक्शन होंगे, अगर मुज़ाकरात कामयाब हो गए तो उसमें बशार असद को इलेक्शन में हिस्सा लेने का पूरा मौका दिया जाएगा और दिया जाना चाहिए, और मेरा ख्याल है कि उस इलेक्शन में बशार असद इलेक्शन जीत जाएंगे। अगर पूरा इलेक्शन हुआ तो आवाम उनके साथ होंगे, क्योंकि बशार असद ही उस मुल्क में अमन कायम कर सकते हैं इन हालात में जो है।
बहुत शुक्रिया आपका।
और पावर जो है
जी
वो नहीं कर सकती वो।
जी मैं फिर हाजिरूंगा। कंदील अब्बास साहब, माफ कीजिएगा काफी देर तक आप मुंतजर है टेलीफोन लाइन पर। ये जो अख्तर इब्राहिमी का बयान है, क्या कहीं ना कहीं इसे अमेरिका के मौके में तब्दीली समझा जाए?
मैं समझता हूँ कि अमेरिका की इमेज को बहुत शदीद नुकसान पहुंचा है, जो उन्होंने एक जंग का डंडोरा पीटा और बहुत बड़ी तैयारी की, और इसके बावजूद वो ये जंग नहीं कर सके, और पूरी दुनिया ने जंग की बजाय अमन की हमायत की, और अमेरिका को जंग के जो इसके मकासद थे उसमें किसी सूरत कामयाबी हासिल नहीं हुई। दूसरी तरफ लोकल लेवल पे अगर आप देखें मिडिल ईस्ट के अंदर, तो यहाँ पर मैं समझता हूँ कि आले सऊद का जो किरदार है वो भी एक्सपोज हुआ है, और उनका भी इमेज बहुत शदीद तरीके से खराब हुआ है, इसलिए कि आले सऊद ने चूंकि जंग का बजट अपने सर लिया था, और उनके उनको ये यकीन था कि एक जंग होगी और उसके बाद सीरिया में उनके जो हामी ग्रुप हैं शायद उनको कुछ थोड़ा बहुत इख्तदार मिल जाए, लेकिन उनके मकासद भी पूरे नहीं हुए। और तीसरी बात, इसराइल को बहुत ज्यादा उम्मीदें लगती कि अब जो उनके सरहदों के साथ खतरात हैं, शायद सीरिया में बशार असद के जाने के बाद कुछ कम हो सकेंगे, इसराइल को भी मायूसी हुई। तो इस सारी सिचुएशन में को देखने के बाद इस वक्त दूसरी तरफ इंटरनेशनल लेवल पे हमने देखा कि ईरान और सऊदी अरब ने ईरान और रूस ने जो डिप्लोमेसी इख्तियार की उसकी वजह से एक इमेज बुलंद हुआ है खुद बशार असद का और सीरिया का। इस सारी सूरत हाल में खुद बशार असद की जो किरदार है वो बड़ा पॉजिटिव रहा है, और उनकी तरफ से जो ऑफर्स थी खासतौर पर कि वो हर किस्म के मसाइल को सियासी तरीके से हल करने के लिए तैयार है, अगर उनके मुखालफी ये चाहते हैं कि वो सियासी प्रोसेस में शामिल हों तो उनको पूरा मौका दिया जाएगा, इलेक्शन होंगे और इलेक्शन के बाद वो अपना अपने आप को अवाम के सामने पेश कर सकते हैं। मेरा ख्याल ये कि इस वक्त उनकी जो इससे पहले कोशिश थी कि बशार असद को मुकम्मल तौर पर बेदखल कर दिया जाए वो मुकम्मल तौर पर नाकाम हो चुकी हैं, और उनको इसका सर्टिट्यूड भी नहीं नजर आया कोई कि बशार असद के बाद कौन हालात को संभालेगा। खास तौर पर जब उन्होंने एक मैं समझता हूँ बहुत खतरनाक खेल खेला कि मुख्तलिफ दुनिया के जो दहशतगर्द थे उनको सीरिया में जमा किया, इसमें खासतौर पर अन-नुसरा फ्रंट के नाम पर जिस तरह का घनौना खेल खेला गया उसकी वजह से बहुत ज्यादा बर्बरियत हुई, और पूरे मिडिल ईस्ट के अवाम ने देखा कि अगर इस तरह की सिचुएशन शाम के साथ साथ दूसरे मुल्कों में पैदा हुई तो जाहिर है कि पूरे खित्ते का अमन तबाह हो जाएगा। ऐसी सारी सिचुएशन का सब मिलाकर देखा जाए तो मैं समझता हूँ कि अब बड़ी ताकतें भी और इलाकाई ताकतें भी बशार असद के किरदार को किसी सूरत इग्नोर नहीं कर सकती।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। एक बार फिर चलते हैं दिल्ली स्टूडियो जहाँ पर غالباً اب ٹیلی فون لائن پر موجود ہیں ہندوستان کے اسٹریٹجک امور کے ماہر قمر آغا صاحب. قمر آغا صاحب، میں آپ سے یہ پوچھنا چاہوں گا کہ اس وقت جو شامی حکومت اور خود بشار اسد کی پوزیشن اتنی مضبوط اور مستحکم ہوئی ہے، اس میں انہوں نے کیمیائی ہتھیاروں کی نابودی کا جو فیصلہ کیا اور روس کی جو تجویز کو قبول کیا، اس کا کتنا عمل دخل ہے، اور اس ان کے اقدام نے کس حد تک انہیں مضبوط کیا اور ان کے مخالفین کو کس حد تک کمزور کیا؟
دیکھیے، پہلی بات میں یہ کہنا چاہوں گا کہ یہ جنگ وہ لوگ ہار گئے، وہ لوگ لیبیا میں بھی جنگ ہار گئے، ان کے مقصد تھے اس میں بالکل ناکامیاب رہے، عراق میں اس میں ہارے، افغانستان میں بھی ان کو کوئی فائدہ نہیں ہوا، کوئی اپنے جو بھی آبجیکٹو اس کو پورا نہیں کر پائے، اور سیریا میں بھی ان کے ساتھ بالکل ایسا ہی حشر ہوا ہے. اب ان کے سامنے مسئلہ یہ ہے کہ یہ دہشت گرد گروپ جو ہیں وہ افغانستان سے لے کے موراکو تک تمام پھیل گئے ہیں، اور یہ بالکل نارتھ افریقہ جو کہ یورپ سے ملا ہوا ہے اور میڈیٹرینین وہاں پہ ہیں، کہ ان کو کس طریقے سے کم کیا جائے. اب تو ان کی کوشش یہ ہے کہ کسی بھی صورت سے ایران کو بھی انوالو کیا جائے، کیونکہ ایران کی لڑائی میں کی وجہ سے دہشت گردی بالکل اتنی زیادہ بڑھ گئی پورے عرب میں، اور یہ لوگ ڈپینڈنٹ تھے آل سعود اور قطر کے اوپر، یہ سوچ رہے تھے کہ ان کے جو انٹرسٹ ہیں وہاں پہ، مفاد ہیں، وہ ان کو آگے بڑھائیں گے، لیکن انہیں نے وہ بالکل ناکامیاب رہے اور وہ فیل ہو گئے وہاں پہ. عام جنتا نے سیریا کے کبھی بھی وہاں پہ وہ وہابی سلفی آئیڈیالوجی کو نہیں ایکسیپٹ کر سکتے. یہ لوگ ہمیشہ سے بہت نیشنلسٹ رہے ہیں سیرین، اور یہ ہمیشہ سے پیلسٹائن کے میں فلسطینیوں کا ساتھ انہیں نے دیا ہے، اور ہمیشہ یہ پہلے بھی ایران کے ساتھ تھے جب عراق کی جنگ چل رہی تھی، تو ان کا ایک بہت بڑا رول رہا ہے سیریا کا، اور یہ سوچ رہے تھے کہ شاید سیریا کی عوام نکل آئیں گے بولیں گے. تو اس طرح سے دیکھا جائے تو یہ جنگ ہار گئے ہیں. اب یہ چاہتے ہیں کس طریقے سے وہاں پہ جو ریبلز ہیں ان کو کس طرح سے کنٹرول کیا جائے، ان کو کس طریقے سے ان سے اسلحے واپس لیے جائیں، ان کو روکا جائے، یہی نہیں بلکہ لیبیا میں بھی اس طریقے سے ان کو ہینڈل کیا جائے. تو یہ بہت سے مسئلے ہیں ان کے سامنے کرنے کے لیے. آپ دیکھیے گا آنے والے وقتوں میں بہت بڑے چینجز آنے والے ہیں، اور جنیوا 2 بہت امپورٹنٹ ہونے والی ہے، جس کے اندر کوشش کی جا رہی ہے کہ ایران کو بھی لایا جائے دیشوں کے ساتھ ساتھ. یہ چیزیں جو ہیں بڑھ کے کھل کے سامنے آئیں گی. دوسری طرف یہ ہے کہ جو اپوزیشن ہے ان کا وہ قدر ڈیوائڈیڈ ہے جس کی کوئی انتہا نہیں، کسی کے کنٹرول میں نہیں ہے، کوئی اس کی سنتا نہیں. جو دہشت گرد گروپ ہے جن کا القاعدہ.
قمر آغا صاحب، میں آپ سے یہ سوال کرنا چاہوں گا کہ اس درمیان سعودی عرب کا کیا بنے گا، جس نے روس تک کو دھمکی دے ڈالی تھی، یعنی بندر بن سلطان نے ماسکو میں جا کے ولادیمیر پوتین سے یہ کہہ دیا تھا کہ ہم آئندہ جو اولمپک ہونے والا ہے اس میں جو شدت پسند عناصر ہیں ان کو نہیں روک سکیں گے سبوتاج کرنے کے تعلق سے، اور ادھر امریکہ کو اس لیے دھمکی دے ڈالی کہ وہ کیوں سیاسی عمل کی جانب مائل اور راغب ہو رہا ہے. یہاں تک کہہ دیا سعودی عرب نے کہ ہم اپنی دوستی واشنگٹن کے ساتھ جو سطح ہے اس کو کم کر لیں گے. تو کیا سعودی عرب اس پوزیشن میں ہے کہ روس اور امریکہ جیسی طاقتوں کو اس طرح کی دھمکیاں دیتا پھرے اور پھر اپنی پوزیشن پر باقی بھی رہ جائے؟
نہیں، میں نہیں سمجھتا. یہ بندر میں کچھ اسٹیٹمنٹ دیے تھے جن کی کوئی حیثیت نہیں ہے. سعودی عربیہ کی ایسی حیثیت نہیں ہے کہ وہ امریکہ اور رشیا سے ٹکر لے سکے. یہ انڈیویجول ہے، ان کے فورن منسٹر نے صاف صاف کہہ دیا تھا وہاں پہ کہ سعودی عربیہ جو ہے جس کی ایک ٹریٹی ہے امریکہ کے ساتھ، جب یہ بنا تھا تبھی اس نے اس کے کچھ ہی زمانے کے بعد کی تھی، جس کو کہتے ہیں آئل فار سیکیورٹی. سعودی عربیہ کی جو سیکیورٹی ہے وہ امریکہ کے اوپر منحصر ہے، امریکہ اس کو پروٹیکٹ کرتا ہے اور یہ اس کے بدلے میں سستا تیل اس کو مہیا کرتے ہیں. یہ بغیر سعودی عربیہ کی حکومت ایک دن بھی وہاں نہیں چل سکتی بغیر امریکن مدد کے لیے. یہ کچھ لوگ ضرور اسٹیٹمنٹ دے سکتے ہیں، کچھ نہیں، امریکہ نے ان کو انگیج کیا تھا، اب امریکہ ان سے کہے گا کہ بھائی آپ بند کیجیے، یہ ان کو جو امریکہ کہے گا ان کو وہی کرنا پڑے گا، جس طرح سے پہلے بھی ہوا ہے ہم نے دیکھا ہے دوسرے دیشوں کے ساتھ. ویسے ہی سعودی عربیہ کی اس میں یہ ہے کہ حد بہت بن گئی. انہیں نے سوچا تھا کہ وہ وہاں پہ حکومت بشار الاسد کی گرا دیں گے جیسے سیریا میں ہو گیا تھا، بالکل ویسے ہی یہاں پہ ہو جائے گا، اور وہ طاقتیں وہاں پہ پاور میں آ جائیں گی جو پرو سعودی ہوں گی. لیکن ایسا یہ خواب تھا اور یہ کبھی پورا نہیں ہو سکتا. سیرین عوام بالکل الگ سوچ ہے، ان کی الگ چیزیں ہیں، وہ کبھی بھی سعودی عربیہ کی سپریمیسی جو ہے وہ कोई इस खत्ते में वो कभी नहीं एक्सेप्ट करेंगे, वो हमेशा से लड़ते रहे हैं। मैं नहीं समझता कि सीरिया अमरीका या रशिया को चैलेंज करके अपनी हुकूमत वहाँ पे ये बनाए रहे। सऊदी अरेबिया में खुद अंदर बहुत हालात अच्छे नहीं है, अलकायदा को बहुत वहाँ यमन से बना हुआ है उनको, जहाँ पे बहुत बड़ी तादाद में है, और ये जितने भी ट्रुप्स हैं, अमेरिका इस बात को बहुत अच्छी तरह समझता है कि ये सीधे सऊदी अरेबिया पे अगर बशर अल-असद की हुकूमत गिरती और ये वहाँ ताकत में आते हैं तो ये दूसरा इनका रुख होगा वो सऊदी अरेबिया की तरफ से होगा, वो इनको बचाने की कोशिश कर रहा है, ये समझना चाहिए। दूसरी चीज ये भी है, हालात बिल्कुल बदल चुके हैं, अमेरिका जंग हार चुका है और उसको ये फिक्र है इस वक्त की किस तरीके से वो अपने मफाद को बचाए आने वाले वक्तों में, और दूसरी तरफ उसको ये भी लग रहा है कि उसने जो सऊदी अरेबिया और कतर जैसे मुल्कों को जो इंगेज किया था अपने मफाद को प्रोटेक्ट करने के लिए, वो कभी उसके मफाद को प्रोटेक्ट नहीं कर सकते, वो बहुत कमजोर है, खुद वो इस खत्ते में रह नहीं सकता लंबा, क्योंकि उसकी इकोनॉमिक कंडीशन बहुत खराब है और वहाँ पे 1 लाख ट्रुप उसमें घेर रखते हैं पर्शियन गल्फ के अंदर।
जी बहुत शुक्रिया आपका कमर आगा साहब, काफी जहमत हुई आपको और आपने अपना कीमती वक्त हमें इनायत किया, हम आपके शुक्रगुजार हैं। प्रोफेसर आरिफ साहब, बात जनेवा 2 मुज़ाकरात की है, कितनी उम्मीदें और कितने यकीन के साथ कहा जा सकता है कि नवंबर के महीने में ये इजलास हो ही जाएगा?
मेरा ख्याल तो कॉन्फ्रेंस होगी, लेकिन अब ये मसला ये है कि रेबल्स की तरफ से या दहशतगर्दों की तरफ से कौन उसमें शामिल होगा। बहुत से ग्रुप्स जो हैं वो तो अमेरिका और मगरबी मालिक की मदद पर ही कायम हैं, अगर इनको मदद नहीं मिलती है तो वो उनको तो खर्चा भी उठाने के पैसे नहीं होंगे उनके पास, तो वो तो कुछ ना कुछ ग्रुप तो शामिल होंगे, और वो पेट्रियट ग्रुप के नाम से आए या वो आए आपके हुबुल वतन ग्रुप के नाम से या एसएनसी सीरियन नेशनल काउंसिल के नाम से आए या किसी और ग्रुप से, अमेरिका को तो किसी ना किसी को वहाँ लाना पड़ेगा बात करने के लिए, क्योंकि अमेरिका की बहुत बड़ी सुबकी हो जाएगी अगर कोई नहीं आता है उनकी तरफ से जो है। तो मज़ाकरात तो ये करेंगे, लेकिन सवाल ये होता है कि उसके बाद क्या होगा, क्या अमेरिका इन तमाम ग्रुप्स को पैसे बंद करा देगा कर देगा और अपने जो उनके कतर है और यूएई वाले हैं, बहुत से यूएई के तो प्राइवेट डोनर्स जो हैं वो इन लोगों की मदद कर रहे हैं, उनको बहुत आसानी से रोका जा सकता है क्योंकि उनका मनी जो है ट्रांसफर्स जो हैं वो उनको आसानी से अमेरिका रुकवा सकता है जो है, तो वो भी उस पर जद लगेगी। और दूसरी तरफ ये है कि साहब ये जो आपके ये जिहादी जो आए हुए हैं इनके पैसे जो है वो सऊदी अरब कतर और इन लोगों की तरफ से आ रहे हैं, और जैसा पिछले स्पीकर ने कहा है कि सऊदी अरब अब जितने डेंजर में आज सऊदी अरब है वो 1932 से जब ये हुकूमत आले उज़ोद की कायम हुई थी उससे आज तक नहीं था, आज अमेरिका उससे उसके उसको उसको पूरी तरह सपोर्ट नहीं कर रहा है, और कह भी दिया है ओबामा ने कि हमारी अब उनके ऊपर वो ख़त्म हो रही है जो इनके ऊपर डिपेंडेंस थी, और अभी जब उन्होंने यूनाइटेड नेशन की सीट लेने से इनकार कर दिया जिसके लिए उन्होंने 2 साल कंपेयर की थी और बड़ी वहाँ सेलिब्रेशन हो रही थी, बड़े उसके जश्न मनाया जा रहा था कि उनको सीट मिल गई यूनाइटेड नेशन में, और वहाँ से इंस्ट्रक्शन आई सफीर को कि इसको रोक दिया जाए, तो उसके बाद पुतिन ने कहा कि ये अजीब बिहेवियर है इस मुल्क का कि 2 साल से मेहनत कर रहे थे, जब मिल गई तो उन्होंने कहा हम नहीं आते हैं इसके अंदर। ये फ्रस्ट्रेशन है, ये दिखाई पड़ता है, बौखलाहट है सऊदी अरब की कि वो हर
बहुत शुक्रिया आपका प्रोफेसर साहब
की हो रही है।
जी बहुत शुक्रिया कंदील साहब, मैं आपसे आखिरी सवाल करना चाहूँगा, 2 मिनट का वक्त बचा है, ये पूछना चाहूँगा कि जो मैदानी सूरत हाल है इस वक्त और जिस तरह से शामी फौज को मुसलसल कामयाबियाँ दहशतगर्दों के खिलाफ मिल रही हैं, क्या ये जो सियासी हल की बात हो रही है ये उसका असर और नतीजा तो नहीं?
बिल्कुल, मैं समझता हूँ कि अब सियासी हल अमेरिका और सऊदी अरब की एक मजबूरी बन गया है, क्योंकि अगर वो कोई इस तरह के सियासी हल के ऊपर जोर नहीं देते और जिनेवा मुज़ाकरात जिनेवा 2 नहीं होते तो इसका मतलब है कि जो कुछ उन्होंने खर्च किया जितने ग्रुप वहां पे उठाए वो उनकी सारी मेहनत उनको जाया होती नजर आती है, और अगर मैं समझता हूँ कि ये मुज़ाकरात अगर लेट भी होते हैं तो इसका सारा फायदा बशार असद को जाएगा, और मुज़ाकरात होने की सूरत में भी इसका फायदा बशार असद को जाएगा, यानी दोनों सूरतों में ہار جو ہے وہ سعودی عرب اور امریکہ کی مقدر بنے گی، اس لیے کہ اس وقت ایک اسلامی بیداری کی جو لہر ہے اس کو مزید تقویت ملی ہے، اور جو خطے کی کنگڈم شپس ہیں اور جو ڈکٹیٹر شپس ہیں ان کو شدید خطرات لاحق ہو گئے ہیں. اب جو دہشت گردی ہے اس سے بھی لوگ نالا ہیں، اور پیس فل انداز میں وہ چاہتے ہیں کہ ایک ٹرانسفر آف پاور ہونا چاہیے، اور سارے جتنے ممالک ہیں میں سمجھتا ہوں کہ خاص طور پر سعودی عرب کی باری ہے، اور اس کے بعد اردن کے حالات ایک تیزی سے تبدیل ہوتے نظر آ رہے ہیں. یہاں پر حکومتیں تبدیل ہوں گی، اور لوگوں کی طرف سے جمہوری ایک حکومتوں کے جو تقاضے سامنے آ رہے ہیں وہ آگے بڑھیں گے.
بہت شکریہ، بہت شکریہ ڈاکٹر صاحب، بہت شکریہ. ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی. بہرحال جس طرح سے بشار اسد، ان کی حکومت، ان کے عوام اور ان کی فوج نے غیر ملکی سازشی عناصر، قوتوں اور دہشت گردوں کے مقابلے میں پائمردی اور ثابت قدمی اور ثبات قدم کا مظاہرہ کیا، وہ دنیا کے لیے ایک اچھا سبق ہے، اور بڑی سے بڑی طاقتیں آج گھٹنے ٹیکنے پر اس ثابت قدمی کے سامنے مجبور ہوئی ہیں. اگلے پروگرام تک کے لیے اجازت دیجیے، خدا حافظ.